रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। हिमनदी संरक्षण भन्ने नाराका साथ विश्व पानी दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। जलवायु परिवर्तनका कारण खानेपानी, कृषि र जलविद्युतमा असर परेको खानेपानी मन्त्री प्रदीप यादवको भनाई। स्वास्थ्य कर्मीलाई श्रम ऐनले तोके भन्दा कम तलब दिने अस्पतालको सम्बन्धन खारेज गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको चेतावनी। र नाइजेरिया स्थित एक मस्जिदमा भएको आक्रमणमा 44 जनाको मृत्यु। हिमनदी संरक्षण भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइएको छ। बढ़दो शहरीकरण, औद्योगिकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपभोग सहितका कैयौं कारकबाट पानी संकट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ। पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पनि पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ। सन् 1993 यता हरेक वर्ष 22 मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसंघको विश्वव्यापी पहल हो। सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीति सहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ। संसारभर कुल 97.5% पानी समुद्रको रहेको छ। विश्व पानी दिवसको अवसर पारेर आजदेखि शुरू भएको 2 दिने प्रथम राष्ट्रिय पानी सम्मेलन 2081 काठमाडौँमा उद्घाटन गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढ़ेर गएको बताउनुभयो। मन्त्री खड्काले पानी र यसका स्रोतको संरक्षणमा सबै नागरिक सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजना तथा राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको सहकार्यमा भोलि समापन हुने सम्मेलनमा हिमनदीको संरक्षण, एकीकृत जलस्रोत व्यवस्थापन, अन्तर्देशीय सहकार्य र जलवायु परिवर्तन, खानेपानी र सरसफाई, समावेशी विकासका लागि जल प्रशासन र नीतिगत सुधारका विविध विषयमा छलफल हुने आयोगका सचिव मधुप्रसाद भेटवालले जानकारी दिनुभयो। विश्व पानी दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण हिम नदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविद्युतमा असर गरेको बताउनुभयो। मन्त्री यादवले जलवायु परिवर्तनका कारण हिम नदीहरूमा परेको प्रभावले खानेपानी, कृषि, जलविद्युतमा असर गरेकाले हिमनदीको संरक्षण गर्न जरूरी भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्टहरूलाई सुविधा दिन नहुने बताउनु भएको छ। नेपाली कंग्रेस बाँकेले आज नेपालगंजमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पूर्व विशिष्टलाई सम्मान गर्नु ठिक हो तर सुविधा भने दिन नहुने बताउनुभयो। मन्त्री पौडेलले संघ र प्रदेशमा दुवै तहमा सांसदहरूको संख्या घटाएर आर्थिक मितव्ययिता अपनाउनु पर्नेमा जोड़ दिनुभयो। संघीय संसदमा 275 सांसदको संख्या घटाएर 201 पुर्याउनु पर्ने र प्रदेश तहमा 40% सांसद संख्यामा कटौती गर्न सके यसले आर्थिक भार कम गर्दै संघीयता सुदृढ़ हुने उहाँले बताउनुभयो। निजामती सेवा र सुरक्षा निकायमा पनि कर्मचारी कटौती गरी चालू खर्चमा मितव्ययिता अपनाउनु पर्ने उहाँको सुझाव छ। मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोके बमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिनुभयो। उहाँले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको र समायोजन राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी हुने बताउनुभयो। सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनका लागि निरन्तर बहस र सम्वाद अपरिहार्य रहेको बताउनु भएको छ। प्रदेश सुशासन केन्द्र बागमतीद्वारा आज ललितपुरमा आयोजित संघीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल विषयक छलफलमा सभामुख घिमिरेले प्रदेश तथा स्थानीय तहहरू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको मेरूदण्ड बनेकाले तिनलाई अझ सबल बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले संघीयताको कार्यान्वयनमा देखिएको प्रमुख समस्या अधिकारको व्यवहारिक हस्तान्तरणमा भएको टिप्पणी गर्नुभयो। सिराहाको औरही गाउँपालिका पाँचमा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका पीड़ित परिवारले प्रहरीमा जाहेरी दिएका छन्। पीड़ित परिवारका दीपक मरिकले जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसूरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ। घटनामा संलग्न भएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको छ। बजरंगी बाबा भने फरार रहेकोले खोजी भइरहेको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो। यही चैत 17 गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन 10 गते अछूत भन्दै महायज्ञ स्थलमा रहेको मरिकको घर भत्काइएको थियो। गाउँपालिका अध्यक्ष, पूर्व वडाध्यक्ष र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो। मौसममा आएको परिवर्तनसँगै बाजुरामा भाइरल ज्वरोका बिरामी बढ़ेका छन्। जिल्ला अस्पताल बाजुरा तथा गाउँका स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन्। सदरमुकाम मार्तडे स्थित जिल्ला अस्पतालमा मात्रै दैनिक 35 जना भन्दा बढ़ी भाइरल ज्वरोका बिरामी पुग्ने गरेका जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले जानकारी दिनुभयो। मौसममा आएको परिवर्तन, हावाहुरीका कारण धूलो धुवा उड्ने र प्रदूषण फैलिनाले संक्रमण बढ़ेको उहाँले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *1415 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। बाँकेमा वन डडेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामूलक अभियान सञ्चालन शुरू गरिएको छ। डिभिजन वन कार्यालय नेपालगंजको सहयोगमा सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ बाँकेले सामुदायिक वन क्षेत्रका उपभोक्तालाई सचेतना अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरेको छ। गर्मीको मौसममा वन डडेलोको उच्च जोखिम रहेकाले त्यसको न्यूनीकरण तथा पूर्व तयारीका लागि साताव्यापी रूपमा सचेतनामूलक कार्यक्रम गरिएको हो। संखुवासभाको मकालो गाउँपालिका तीन सिद्धाने खर्कमा चट्याङ लागेर 40 भेडा मरेका छन्। गैराती मकालो तीन सिम्माका टेक बहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर 40 भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो। गोठमा रहेका 250 भेडा रहेका थिए। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी मुलुक नाइजेरिया स्थित एक मस्जिदमा भएको आक्रमणमा 44 जनाको मृत्यु भएको छ। नाइजेरियाको आन्तरिक मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाका बेला दिउँसोको समयमा आक्रमण भएको थियो। आतंककारीहरूले मस्जिदलाई घेरेर स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएका मन्त्रालयले जनाएको छ। आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले 3 दिने शोकको घोषणा गरेको छ। मन्त्रालयका अनुसार इस्लामिक स्टेट समूह र अलकायदासँग सम्बद्ध समूहहरू वर्षौंदेखि सक्रिय रहेकाले यो आक्रमण उनीहरूले गरेको हुन सक्ने आशंका व्यक्त गरिएको छ, तर ती समूहले घटनाको हालसम्म जिम्मेवारी लिएका छैनन्। बेलायतको लन्डन स्थित हिथ्रो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएको छ। विमानस्थलको विद्युत सबस्टेशनमा आग लागि हुँदा हिजो दिनभर हिथ्रो विमानस्थल बन्द भएको थियो भने साँझपछि आंशिक रूपमा उडान सेवा सञ्चालनमा आएका थिए। फ्लाइट राडार 24 ट्रैकिंग वेबसाइटका अनुसार बन्दका कारण करिब 1350 उडान प्रभावित भएका थिए। अब आर्थिक समाचार, सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल कृषि मेसिनरी व्यवसाय संघको 9 वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गुणस्तरीय कृषि यन्त्र उपकरण स्वदेशमै उत्पादन गर्नेतर्फ लाग्न व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। हाल कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठिरहेकाले स्वदेशमै गुणस्तरीय कृषि उपकरण उत्पादन गर्न सके त्यसले कृषि पेशामा सहजता ल्याउने र उत्पादन समेत वृद्धि हुने कृषि मन्त्री अधिकारीले बताउनुभयो। आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरूलाई सरकारले निरन्तरता दिइरहेकाले यस क्षेत्रमा लगानी गर्न चाहने व्यवसायले लाभ लिन पनि कृषि मन्त्री अधिकारीले आग्रह गर्नुभयो। प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढ़ाउन चैते धान खेतीको क्षेत्रफल विस्तार गर्नुपर्नेमा धान विज्ञहरूले जोड़ दिनु भएको छ। नेपालको कञ्चनपुर, चितवन, बारा लगायतका केही जिल्लामा चैते धान खेती लगाउने गरिएको छ। चैते धान खेती विस्तारका लागि सिंचाईको व्यवस्थापन गर्न जरूरी रहेको धान विज्ञ डाक्टर भव प्रसाद त्रिपाठीले बताउनुभयो। निर्माणाधीन भेरीबबई डाइभर्सन आयोजना, सुनकोशी मरिन डाइभर्सन आयोजना लगायतका ठूला सिंचाई योजनाहरू निर्माण सम्पन्न भएमा नेपालमा चैते धान खेतीको क्षेत्रफल विस्तारसँगै आकाशे पानीको भरमा मात्र धान खेती गर्नुपर्ने बाध्यताको अन्त्य हुने र धान उत्पादन बढ़न गई नेपाल धानमा आत्मनिर्भर हुन सक्ने कृषि विज्ञ मकबुल अलीले बताउनुभयो। यस्तै अर्का कृषि विज्ञ कृष्ण बस्नेतले कृषि योग्य जमीनको खण्डीकरण रोक्नुपर्ने र चक्लाबन्दीको अवधारणा ल्याई कृषि उत्पादनमा जोड़ दिनु आवश्यक रहेकाले सम्बन्धित क्षेत्रले त्यसलाई समयमै मनन गरेर अघि बढ़न सुझाव दिनुभयो। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको 8 महिनामा कुल बजेटको करिब 26% मात्र खर्च गरेको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 64,54,00,00,000 रूपियाँ बराबरको बजेट ल्याएकोमा गएको 8 महिनामा 10,50,00,00,000 रूपियाँ मात्र खर्च भएको छ। बजेट मध्ये चालूको तुलनामा पूँजीगत तर्फको बजेट कम खर्च भएको बागमती प्रदेश सरकारले जनाएको छ। 8 महिनाको अवधिमा चालूतर्फ 35.22% र पूँजीगत तर्फ 19.94% बजेट खर्च भएको हो।
अब खेल समाचार रमेश टमट्टाबाट।
एएफसी एसियन कप 2027 छनौट खेल खेल्न नेपाली फुटबल टोली शनिबार मलेसिया पुगेको छ। नेपालले छनौट खेलको तयारीका लागि शुक्रबार साँझ सिंगापुरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो। नेपालले सिंगापुरलाई 1-0 गोलले हरायो। नेपाली टोली सिंगापुरबाटै मलेसिया गएको हो। सिंगापुरसँग 36 वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले सिंगापुरलाई पहिलो पटक हराएको हो। नेपालको जितमा जिलिस्पिजङ कार्कीले निर्णायक गोल गरेका थिए। नेपालले मलेसियासँग मार्च 25 तारीखमा प्रतिस्पर्धा गर्नेछ। नेपालले एसियन कप छनौटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एण्ड अवेका आधारमा खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कप खेल्नेछन्। नेपाल सुपर लीग एनएसएलको साबिक विजेता ललितपुर सिटीएफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गर्नुभएको हो। क्लबले आफ्नो रातो र कालो दुई रंगको जर्सी सार्वजनिक गरेको छ। जर्सी अनावरण कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस संस्करणको उपाधि पनि ललितपुरलाई जित्न शुभकामना दिनुभयो। ललितपुरले चैत्र 16 गते हुने उद्घाटन खेल काठमाडौँ रेजर्स एफसी विरूद्ध खेल्नेछ। बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि जित निकालेको छ। दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले कोशीलाई 131 रनले हराएको छ। बागमतीको जितका लागि सूर्य तामाङ एक्लैले 5 विकेट लिएका थिए। जितका लागि 241 रनको लक्ष्य पछ्याएको कोशी 25.3 ओभरमा सबै विकेटको क्षतिमा 109 रनमा समेटिएको थियो। जितसँगै 7 खेलबाट 6 अंक बनाएको बागमती 6ठौं स्थानमा रहेको छ। सधैँ घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यले शनिबार ललितपुरमा महिला हाफ म्याराथन आयोजना भएको छ। स्तन क्यान्सर बारे सचेत गराउने मुख्य लक्ष्यका साथ आयोजित प्रतियोगितात्मक हाफ म्याराथनमा सुनसरी रोकायले उपाधि जितेकी छिन्। यस्तै हाफ म्याराथनमा पुष्पा भण्डारी दोस्रो र निर्मला केसी तेस्रो भएकी छिन्। यसै गरी 10 किलोमिटर दौड़को उपाधि निशा सार्की, 5 किलोमिटरमा सरस्वती भट्टराई र 3 किलोमिटरको उपाधि सम्झना राईले जितेकी छिन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी र मधेस प्रदेशका केही स्थानहरू र बाँकी पहाड़ी भागका धेरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हिमनदी संरक्षण भन्ने नाराका साथ विश्व पानी दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। जलवायु परिवर्तनका कारण खानेपानी, कृषि र जलविद्युतमा असर परेको खानेपानी मन्त्री प्रदीप यादवको भनाई। स्वास्थ्य कर्मीलाई श्रम ऐनले तोके भन्दा कम तलब दिने अस्पतालको सम्बन्धन खारेज गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको चेतावनी र नाइजेरिया स्थित एक मस्जिदमा भएको आक्रमणमा 44 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस्त, नमस्कार।